नमस्कार, म पूर्ण चन्द्र घिमिरे। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी मुख तथा दाँत स्वास्थ्यको बारेमा कुराकानी गर्नेछौँ। हामी सामान्यतया मुख तथा दाँत स्वास्थ्यलाई त्यति धेरै महत्त्व दिइरहेका छैनौँ। मुख तथा दाँत स्वास्थ्यलाई उचित ध्यान नदिँदा हामीले विभिन्न किसिमका समस्याहरू भोग्दै आएका छौँ। आज हामी विशेष गरी मुख र दाँतमा आउन सक्ने समस्या, यसबाट उत्पन्न हुन सक्ने जोखिमहरू र यसबाट बच्ने उपायका बारेमा आज कुराकानी गर्नेछौँ। हामीले आरसिटी गरेपछि खोल राख्ने अथवा नक्कली नयाँ दाँतहरू राख्ने कुरा पनि हामी सुन्छौँ। वास्तवमा यो दाँत राख्ने, दाँतमा खोल राख्ने यी यावत विषयहरूमा आज हामी जानकारी दिने प्रयत्न गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ दाँत रोग विशेषज्ञ डाक्टर मनजीव गुरागाई आजको अतिथि हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
नमस्कार, मलाई यस लोकप्रिय कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा पूर्णचन्द्र सरलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। साथै यस कार्यक्रममा म सबै आम श्रोता तथा दर्शकहरूलाई पनि स्वागत गर्न चाहन्छु।
डाक्टर साहब, अब यहाँ त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा अब प्राध्यापन पेसामा संलग्न पनि हुनुहुन्छ, निरन्तर रूपमा बिरामीहरूको उपचार पनि गराइरहनु भएको छ। अहिले मैले कार्यक्रमको आरम्भमा अलिकति कुरा उल्लेख गरेँ, किनभने दाँत तथा मुख स्वास्थ्यलाई हामीले त्यति ध्यान दिइरहेका छैनौँ। आम समुदायले दाँतमा भोगिरहनु भएको समस्याहरूलाई आज यहाँ मार्फत जानकारी दिने प्रयत्न गर्नेछु। सबैभन्दा पहिले त यो दाँत र मुखको महत्त्व के हो, किनभने हामीले यसको महत्त्व बुझ्न सकेको भए त हामी समयमा उपचार खोज्थ्यौँ होला।
हजुर,
हामीले यसको महत्त्व नै बुझ्न सकेनौँ र यसको उपचार खोज्न ढिलो गऱ्यौँ कि यो दाँत तथा मुखको महत्त्व चाहिँ के हुन्छ? डाक्टर साहब,
एकदम महत्त्वपूर्ण प्रश्न उठाउनु भयो सुरुमै। यस्तो छ, अब दाँतको फाइदालाई संक्षेपमा हामीले चार पाँच बुँदामा हामीले त्यसलाई बयान गर्न सक्दछौँ। सबैभन्दा पहिलो महत्त्वपूर्ण कुरा भनेको त दाँतको काम हाम्रो पाचन प्रणालीसँग सम्बन्धित छ। हामीले खाएको खानेकुराहरूलाई पिसेर सानो टुक्रा बनाउनलाई दाँत चाहिन्छ। त्यसरी सानो पारेर टुक्रा पारिसकेपछि हाम्रो शरीरले त्यसलाई राम्रोसित सोच्न, त्यसबाट प्राप्त हुने जुन न्युट्रिसनहरू छ त्यसरी प्राप्त गर्न सक्छ। पहिलो त त्यो भयो। दोस्रो कुरा भनेको नमिलेको दाँतहरू भन्नु, यदि दाँत छैन भने त्यसले हाम्रो सौन्दर्यलाई पनि असर गर्ने हुन्छ। मिलेको दाँत पुरा दाँत छ भने यसले सौन्दर्यतालाई पनि अलिक बढाउने काम गर्दछ। तेस्रो कुरा भनेको बोलीचाली, जस्तो कि दाँत, ओठ भयो, जिब्रो भयो, यो सबै अङ्गहरूको मद्दतले नै हामीले प्रष्टसित बोल्न सक्दछौँ। अर्को साथसाथै राम्रो र मिलेको दाँतले चाहिँ मान्छेको कन्फिडेन्स बढाउने काम पनि गर्छ। यी चाहिँ मुख्य रूपमा दाँतका।
यहाँले कति राम्रोसँग भन्नुभयो। पहिला त किनभने हाम्रो शरीरलाई ऊर्जा चाहिन्छ, ऊर्जाका लागि हामीले केही खानुपर्छ। त्यो खाएको चिज हामीले जति चपाएर जति मसिनो गरेर पठाउँछौँ त्यति नै हामीले पोषण लिन सक्छौँ। पोषणयुक्त कुराहरू, त्यो पोषण लिनका लागि हामीले चाहिँ चपाएर खानुपर्छ। चपाउने माध्यम भनेको हाम्रो दाँत हो। पहिलो महत्त्व त यही नै हो। दोस्रो चाहिँ हाम्रो सुन्दरता, किनभने दाँत झरेपछि त हामी कस्तो देखिन्छ नि, होइन? अब दाँत भयो भने, मुखमा टम्म दाँत भयो भने दाँतले शरीरको सुन्दरता, मान्छेको आकर्षण पनि बढाउने भयो,
होइन?
अब अर्को बोलीचालीमा, त्यो कतिपय मानिसहरूको बोली अलिकति प्रष्ट नहुन सक्छ। दाँत झरेपछि उहाँहरूले भन्न खोज्नुभएका कुरा, कतिपय कुरा बुझ्न नसकिने अवस्था आउँछ। तसर्थ यदि हाम्रो मुखमा दाँत भयो भने हाम्रो बोली प्रष्ट हुन्छ, होइन? सुन्दरता सँगसँगै हाम्रो बाणीको सुन्दरताका लागि पनि यसले काम गर्छ। र अर्को चाहिँ एउटा कन्फिडेन्स बढाउने काम, होइन? आत्मविश्वास सबैभन्दा ठुलो कुरो हो। त्यो आत्मविश्वास बढाउने काम पनि दाँतले गर्छ भनेर यहाँले भन्नुभयो। अब यस्तो महत्त्वपूर्ण दाँत, होइन, यति महत्त्वपूर्ण, अहिले यहाँले बुदागत रूपमा संक्षेपमा बताइदिनु भयो, यति महत्त्वपूर्ण दाँतमा समस्या आउँछ कसरी, बिग्रन्छ कसरी, यो कारण होला नि केही?
अझ सुरुदेखि भन्ने हो भने कुनै कुनै चाहिँ वंशाणुगत वा जेनेटिक अवस्थादेखि पनि दाँतको समस्याहरू आउन चाहिँ सक्छ। त्यो बाहेक अब हाम्रो रहनसहनले गर्दा धेरै समस्या चाहिँ हुने गर्छ। मुख्य रूपमा हुने दाँत तथा गिजाको भनौँ समस्या ब्याक्टेरियाले, मुखमा त जीवाणुहरू छन्, ब्याक्टेरियाले गर्दाखेरि एसिड बनाउँछ र त्यो एसिडले गर्दा दाँतमा किरा लाग्ने हो। साथै त्यही ब्याक्टेरियाहरूमध्ये नै केही ब्याक्टेरियाहरूले चाहिँ गिजाको रोगहरू पनि लगाउने हुन्छ। एउटा किरा लाग्ने र गिजाको समस्या चाहिँ यसरी आउने भयो। अरू अब दुर्घटनाले गर्दा पनि दाँत बिग्रिने गर्ने हुनसक्छ। अर्को चाहिँ दारा किट्ने बानीहरूले गर्दा दाँत खिएर पनि दाँत बिग्रिने हुन्छ। त्यसबाहेक अब हामीले खानेकुराहरू मध्ये कति पेय पदार्थहरू हुन्छ नि, जुनमा चाहिँ बोतलमा भएको पेय पदार्थहरू त्यसमा एसिड हुनेहरू छ भने त्यसको एसिडले पनि दाँतहरू त्यसरी बिगारिरहेको हुन्छ।
सबको कुरो सुन्दा मलाई के लाग्यो भने, पहिलो चाहिँ हामी वंशाणुगत कारण हुन्छ, किनभने जेनेटिक रूपमा मेरो बुवाको आमाका गुणहरूका आधारमा पनि मेरो दाँतमा केही संक्रमणहरू आउन सक्छ, केही रोगहरू आउन सक्छ, होइन, त्यसका कारणले पनि एउटा दाँत बिग्रन सक्ने कुरा आयो। अर्को चाहिँ हाम्रो जीवनशैली, रहन सहन, हाम्रो खानपान, होइन, विशेष गरी अब हामीले खाने अहिले यहाँले भन्नुभयो पेय पदार्थहरू, होइन, अब त्यसले चाहिँ दाँत बिगार्ने काम गर्छ भन्नुभयो। अब दुर्घटना हुँदा कतिपयको दाँत भाँचिने, झर्ने, होइन, यस्ता कुराहरू पनि हामीले सुनेकै हो। र दाँतमा चाहिँ जस्तो किराले खाने यी समस्याहरू पनि हामीले देख्दै भोग्दै आएका हौँ। अब यसलाई हामी अलि विस्तृत रूपमा छलफल गर्दै जाउँला, होइन, जस्तो किरा लाग्ने, दाँत भाँचिने जस्ता यहाँले धेरै कुराहरू ल्याउनु भएको छ। अब यो समस्या आउन नदिन, जस्तो दुर्घटनाको कुरालाई पनि एउटा हामी सावधान भएर सवारी साधन चलाउने, चन्ने, बाटामा हिँड्दा पनि ख्याल गर्ने गर्न सकिएला। अरू कुरालाई अहिले जस्तो भन्नु भने वंशाणुगत रूपमा आउने कुराहरूलाई सायद हामी रोक्न नसकौँला, अथवा त्यसका पनि रोकथाम गर्ने तरिका हुन्छन् कि। अब भएन भने हाम्रो खानपिनलाई त हामी बदल्न सक्छौँ, होइन, हाम्रो जीवनशैलीलाई त हामीले बदल्न सक्छौँ, होइन, हाम्रो आहार व्यवहारलाई हामी बदल्न सक्छौँ। हामीले के गर्यौँ भने दाँतमा यस्ता समस्या नआउने अवस्था सिर्जना गर्न सक्छौँ। यसका उपाय के छन्?
धन्यवाद। दाँत तथा अब गिजा मुखको स्वास्थ्यको लागि एउटा भनेको त घरमा हामीले दैनिक रूपमा कसरी दाँत र तथा मुखको हेरचाह गरिरहेको छौँ, सबैभन्दा महत्त्वपूर्ण त त्यो भयो, होइन, त्यसको लागि नियमित रूपमा हामीले र तरिका पुरा गरेर ब्रस गर्नु पर्यो दिनको दुई टाइम, बिहान बेलुका, होइन, ब्रसको साथसाथै अर्को चाहिँ दुईवटा दाँत बिचमा सफा गर्नलाई अर्को फ्लस भन्ने हुन्छ धागो जस्तो, होइन, त्यसले पनि नियमित रूपमा सफा गर्ने गर्नु पर्यो। केही खानेकुरा खाएको छ भने खानेकुरा खाएपछि कुल्ला गर्ने बानी गर्नु पर्यो। त्यसबाहेक अब यो त घरमा गर्ने हेरचाहहरूको कुरा भयो, त्यसबाहेक नियमित रूपमा हस्पिटल वा क्लिनिकमा गएर आफ्नो दन्त परीक्षण, मुखको परीक्षण गराउनु पर्यो। त्यो गर्यो भने हाम्रो दाँत स्वास्थ्यलाई केही हदसम्म, होइन, हामीले रोक्न
बिग्रने अवस्थाबाट प्रारम्भिक चरणमा हामी के भने उपचारका कुरा हामी यस पछाडि गरौँ, होइन, पहिलो चरणमा हामीले के गर्न पर्यो, हरेक मानिसले बालकदेखि वृद्धसम्मले ब्रस गर्नु, एउटा ब्रस गरेर हामी आफ्नो दाँतलाई चाहिँ किनभने सफा राख्न सक्ने भयौँ। अर्को चाहिँ हामी फ्लस, किनभने जहाँ त्यो ब्रस मात्रै गर्दा पनि दाँतमा मुखमा अड्किएका दाँतको जुन जोइन्ट हुन्छ त्यो बिचमा अड्किएका कुराहरूलाई हामीले एउटा धागोको माध्यमले पनि निकाल्न सक्छौँ भन्ने कुरा गर्नुभयो। अर्को चाहिँ कुल्ला गर्ने, किनभने जस्तो हामी बच्चाले मिठाई खायो भने कुल्ला गर्न लगाउने, अलिक सचेत अभिभावकले कुल्ला गर्न लगाउने गर्नुहुन्छ, त्यो हरेक मानिसले, हामीले गुलियो खायौँ भने गुलियोले किराले बिगार्ने सम्भावना बढी हुन्छ होला, त्यस्तो अवस्थामा हामी कुल्ला गर्न सक्यौँ। र अर्को नियमित परीक्षण, किनभने समय समयमा जचाउने गर्यो भने पनि हामी दाँत स्वास्थ्यलाई, मुख स्वास्थ्यलाई चाहिँ राम्रो राख्न सक्छौँ भन्नुभयो। अब यो परीक्षणको सन्दर्भ, जस्तो हामी कसरी गर्ने, छ छ महिनामा गर्ने कि वर्ष वर्ष दिनमा गर्ने कि, यसको पनि केही एउटा तालिका बनाएर गऱ्यो भने, अथवा आफ्नो प्रत्येक वर्ष आफ्नो जन्मदिन चाहिँ म मुख स्वास्थ्य राम्रो बनाउँछु, दाँत जचाएर चाहिँ मेरो बर्थडे मनाउँछु भन्ने हो कि, विभिन्न किसिमले आफ्ना बर्थडेहरू बनाइराखेका छौँ, स्वास्थ्य सजगताकै हिसाबले हामीले त्यो गऱ्यौँ भने राम्रो हुन्छ कि, जचाउने सन्दर्भमा अलिकति प्रश्न पारिदिनु न।
छ छ महिनामा भनेको अवस्था भनेको चाहिँ कस्तो हो भने, आफ्नो मुख स्वास्थ्य सब एकदमै राम्रै छ भने पनि कम्तीमा पनि छ महिनाको एकचोटि चाहिँ जचाउनु भन्ने हिसाबले भनेको हो। मुखको समस्या, दाँतको अवस्था हेरेर त्योभन्दा अलिक छिटो छिटो जचाउनु पर्ने अवस्थाहरू पनि हुनसक्छ, त्यो चाहिँ कम्तीमा पनि छ महिनामा एकचोटि देखायो भने बिग्रिनुभन्दा अगाडि नै त्यसको रोकथामहरू पत्ता लाग्छ भनेर हो।
अब हामी छ छ महिनामा कमसेकम हरेक नागरिकले छ महिनामा देखाउँ, यदि यहाँहरूले अहिले भन्नुभयो नि उसको अवस्था हेरेर चाँडै पनि गर्न पर्न सक्नेछ भन्नुभएको छ, छ महिनामा हामीले देखायौँ भने त्योभन्दा अगाडि बोलाउनु पर्ने भयो भने यहाँहरूले अवश्य पनि बोलाउनुहुन्छ, त्यो अनुसार हामी गर्न सक्छौँ। अब हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी दाँत तथा मुख स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ। यस विषयमा कुराकानी गर्नका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ दाँत रोग विशेषज्ञ डाक्टर मनजीव गुरागाई, उहाँ त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा दाँत विभागमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ, साथै उहाँ प्राध्यापन पेसामा संलग्न व्यक्तित्व पनि हुनुहुन्छ। म फेरि डाक्टर साहब अब अलिकति यहाँको विषयसँग जोडिन चाहन्छु. दाँत राख्ने यहाँको विषय बिग्बो होइन, अब कस्तो अवस्थामा राख्ने, किन राख्ने, यो नराख्दा हुने जोखिमहरू के हुन्छ डाक्टर साहब?
हजुर, दाँत राख्ने भन्ने विषय चाहिँ अब यो धेरै खालको तरिकाले नक्कली दाँत राख्न सकिन्छ. एउटा भनेको त बिरामीले निकाल्न र लगाउन सक्ने खाल्ने रिमुभेबल भन्छौँ, एउटा त्यो भयो. दोस्रो भनेको फिक्स भयो. पनि हामीहरूको दाँत राख्ने दुईवटा पायहरू हुनसक्छ. एउटा भनेको चाहिँ तपाईँको डेन्टल इम्प्लान्ट भन्छौँ हामीहरू, दाँत नभएको ठाउँमा हजुरको स्क्रु जस्तो इम्प्लान्ट भन्छ त्यसलाई, त्यसलाई इम्प्लान्ट हालेर त्यसको सपोर्टमा नक्कली दाँत राख्ने हुन्छ. अर्को भनेको चाहिँ ब्रिज, कमन भाषामा ब्रिज भनिन्छ, दायाँ बायाँको दाँतको सपोर्ट लिएर त्यसमा सिमेन्टले टाँसेर हाल्ने फिक्स दाँत हुन्छ. अनि अर्को होल राख्ने हो, त्यसलाई चाहिँ क्राउन भनिन्छ. त्यो अवस्था हेरेर त्यसको विभिन्न खालको क्राउनहरू लाउन सकिन्छ.
हजुर, कतिपय मानिसहरू दाँत उखाल्दा राम्रो हो कि भन्ने पनि मान्नुहुन्छ कि. जस्तो मलाई पनि अलिक केही समय अगाडि दाँत दुख्यो, अनि मैले हजुरसँगै भनेको थिएँ, डाक्टर साहब यो दाँतले मलाई बेला बेलामा दुःख दिनभन्दा त बरु फाल्न पाए हुन्थ्यो क्या हो भने, होइन कहाँ फाल्ने, आफ्नो भएको दाँत त सकभर फाल्न हुँदैन भन्नुभयो यहाँले. अब हामीले फाल्दा आउने जोखिमहरू र राख्दा हुने फाइदाहरू के छन् अलिकति प्रष्ट पारिदिनु न.
साँच्चै भन्ने हो भने हामीले जुन प्राकृतिक रूपमा दाँत पाएको छौँ त्यो जतिको राम्रो हामीले नक्कली दाँत बनाउन सकेको छैनौँ, र आफ्नो दाँत बचाउनै सबैभन्दा महत्त्वपूर्ण कुरा हो. त्यो अवस्था रहेन भने मात्रै नक्कली दाँत लगाउने भन्ने कुरा आउँछ. प्राकृतिक दाँतलाई चाहिँ बचाउन नसक्ने अवस्था हो भने बल्ल अनि नक्कली दाँत लगाउने भन्ने कुरा आउँछ.
अब दाँत कस्तो अवस्थामा राख्ने र कति प्रकारका दाँत राख्न सकिन्छ, जस्तो कसैले भित्र मेटल भएको राख्ने भन्छन् होइन, हामी बाहिर सुन्दा होइन, कसैले दाँत जस्तै राख्ने भन्छन्, यो दाँतको प्रकार पनि हुन्छ होला र कस्ता दाँतहरू राख्ने यो बारे पनि अलिकति बुझाइदिनु न.
यो पनि फेरि अर्को एउटा महत्त्वपूर्ण प्रश्न सोध्नुभयो हजुरले है. अब यसमा कति कुराहरू समाजमा भ्रमहरू पनि छ है. आरसिटी गर्ने बित्तिकै सबै दाँतमा क्राउन लाउनु पर्छ कि पर्दैन भन्ने पनि एउटा डिबेटको विषय हो. हेर्नु, प्रायः सामान्य तरिकाले भन्यो भने हामीले आरसिटी गरेको दाँतमा क्राउन राख्ने भनेको त्यसलाई दाँतलाई भाँचिन नदिन, दाँत आरसिटी गरेपछि दाँत कमजोर हुन्छ भन्छन् होइन, त्यसलाई भाँचिन नदिनको लागि लगाउने भनेर लगाइन्छ होइन. एकदम सामान्य अवस्थामा भन्ने हो भने अगाडिको दाँतहरूमा चाहिँ आरसिटी गरेपछि त्यो बलियो बनाउनैकै लागि भनेर क्राउन चाहिँ लगाउनु पर्दैन, र पछाडिको जुन बङ्गाराहरू हुन्छ त्यो चाहिँ भाँचिने सम्भावना बढी भएको हुनाले आरसिटी गरेपछि पछाडिको दाँतमा चाहिँ अनिवार्य रूपमा क्राउन लगाउने चलन छ. दाँत चाहिँ विभिन्न प्रकारले हामीले तिनीहरूलाई क्राउन जुन भन्छौँ होइन, क्राउनहरूलाई चाहिँ हामीले विभिन्न तरिकाले वर्गीकरण गर्न सकिन्छ होइन. जस्तै कि सामग्रीको आधारमा क्राउन के मेटेरियलले बनेको छ त्यसको सामग्रीको आधारमा एउटा हामीले वर्गीकरण गर्न सकिन्छ. जस्तै कि मेटलको क्राउन हुनसक्छ एउटा होइन, अर्को भनेको भित्र मेटल र बाहिर चाहिँ दाँत रङको मेटल सेरामिक भन्छ त्यो क्राउन हुनसक्ने भयो, र अर्को चाहिँ फुल सेरामिक, त्यसमा चाहिँ अब जर्कोनियम पनि पर्न सक्छ, जर्कोनियम भन्ने चलन चल्ती छ होइन, त्यो पनि पर्न सक्छ होला. यसरी सामग्रीको आधारमा एउटा वर्गीकरण गर्न सक्छ. अर्को भनेको चाहिँ दाँत कतिको कभरेज, दाँतको कतिवटा सर्फेसहरू कभर गरेको हो त्यो अनुसार फुल कभरेज क्राउन हुनसक्ने भयो एउटा. अर्को चाहिँ पार्सियल, अब दाँत भाँचिने भनेको माथि र तलको दाँत ठोकिएर हो होइन, माथिल्लो सर्फेस मात्रै कभर हुने गरी इनले अन्लेहरू भन्छौँ होइन, त्यो पार्सियल कभरेज क्राउनहरू पनि हुन्छ होइन. आजकल अब आरसिटी गरेरै क्राउन राख्नु, अर्को इन्डो क्राउनहरू भन्नेहरू पनि छन् होइन. त्यसपछि अर्को चाहिँ उद्देश्यको आधारमा पनि क्राउनलाई हामीले वर्गीकरण गर्न सकिन्छ है. अब जस्तै कि अब अलि अस्थायी खालको क्राउन हो कि अलि लामो समयसम्म लगाउने होइन, पर्मानेन्ट भनिन्छ, अलि लामो समयसम्म लगाउने हिसाबले गरिएको क्राउन यसरी टेम्पोररी क्राउन र पर्मानेन्ट क्राउन भनेर त्यसलाई वर्गीकरण गर्न सकिन्छ.
भनेपछि यस्तो भयो, अब एउटा सामग्रीको आधारमा भित्र त्यो दाँतमा चाहिँ कस्तो किसिमको सामग्री हालिएको छ
हजुर
होइन, एउटा त मेटलको हुने भयो, एउटा मेटल र सेरामिक भनिँदो रहेछ दाँत जस्तै भएको, सेरामिक मात्रै पनि हुनसक्ने कुरा गर्नुभयो. अर्को चाहिँ एउटा दाँतको कभरेजको, किनभने दाँत कति भाग राख्ने भन्ने हिसाब किताबमा होला यो सायद हामी सर्वसाधारण भाषामा बुझ्दा, सर्वसाधारण मानिसहरूले बुझ्दा, र अर्को उद्देश्यका आधारमा, जस्तो केही समयका लागि भयो भने त्यसलाई चाहिँ अल्पकालीन होइन अस्थायी भयो, र अर्को चाहिँ पर्मानेन्ट भनेको चाहिँ त्यो दीर्घकालीन रूपमा लामो समय हुनका लागि राख्ने कुरा भयो होइन डाक्टर।
अब अर्को अझै भन्ने हो भने अब विशेष गरी बाल बालिकाको हकमा मार्केटमै पहिल्यै बनिसकेको क्राउन पनि हुन्छ त्यसलाई होइन प्रिफर्म्ड क्राउनहरू भनिन्छ होइन त्यो चाहिँ पहिल्यै नै बनाएर राखिएको क्राउन त्यसलाई फिट गर्ने अब अरू विशेष गरी अब ठुलो मान्छेहरूको लागि चाहिँ हामीले दाँत बिरामीको दाँत अनुसारले नाप लिएर त्यसको क्राउन बनाउँछौँ भने बच्चाहरूको चाहिँ अलरेडी मार्केटमा पाइएको क्राउन पनि हाल्ने छ यसलाई त्यसरी पनि
हजुर थप्न सक्छ। बच्चाको सन्दर्भमा चाहिँ बच्चाको त दाँत आउँछ नै कस्तो अवस्थामा राखिन्छ डाक्टर साहब?
बच्चाहरूको पनि तपाईँको उमेर हुन्छ दाँत फेरिने पनि एउटा सबै दाँतको आफ्नो समय हुने भएको हुनाले यदि समयभन्दा अगाडि नै दाँतको आफ्नै खालको कम्प्लिकेसनहरू हुन्छ त्यो नहोस् भनेर यदि त्यो दाँत चाहिँ लामो समयसम्म झर्ने उमेर छ भने त्यसलाई चाहिँ बचाउनु पर्ने हुन्छ होइन पछि आउने दाँतलाई त्यसले असर गर्ने हुन्छ। त्यो दुधे दाँतको मुख्य काम भनेको हजुरको पछि आउने दाँतको लागि आफ्नो ठाउँ बचाएर राख्ने हो। यदि त्यो दुधे दाँत समयभन्दा अगाडि नै गयो भने तपाईँको त्यो दाँतको स्पेस चाहिँ बन्द हुन्छ र माथि बनिरहेको त्यो पर्मानेन्ट दाँत या त भित्र हड्डीमै अड्किएर बस्ने वा बाङ्गोटिङ्गो आउने सम्भावना बढी भएको हुनाले दुधे दाँतलाई पनि आरसिटी जस्तै बच्चाहरूको चाहिँ पल्पेक्टोमी भनिन्छ त्यो गरेर तपाईँको त्यो प्रिफर्म्ड वा ती प्रायः जस्तो स्टेनलेस स्टिलको हुन्छ स्टिलको क्राउन लगाउने चलन छ
त्यसले चाहिँ पछि आउने दाँतलाई चाहिँ ठाउँ बनाइदिन्छ सुरक्षित राख्छ भन्ने कुरा
एकदम
म यसलाई अझ प्रष्ट पार्न चाहन्छु। मैले के भने जस्तो दाँत नराख्दा हुने बेफाइदा र दाँत आफ्नो दाँत संरक्षण गर्दा अथवा अर्को दाँत राख्दा हुने फाइदा त्यो चाहिँ के छ अलिकति बताइदिनुहोस्।
के कुरा बुझ्नु पर्यो भने दाँत हाम्रो जुन प्राकृतिक रूपमा 32 भन्ने
हजुर
चलन पनि छ होइन
हजुर
बुद्धि बङ्गारा सहित 32 दाँत हुन्छ बुद्धि बङ्गारा हटाउने हो भने बुद्धि बङ्गारा यदि तपाईँको बिग्रियो भने चाहिँ त्यसलाई त्यसको नक्कली दाँत हाल्नु पर्दैन त्यो बाहेक अरू 28 दाँत हुन्छ नि एउटा दाँतले अर्को दाँतलाई सपोर्ट गरेर राखेको हुन्छ त्योमध्ये एउटा दाँत मात्रै पनि भएन भने जुन सपोर्ट राखेको वा त्यो दाँतको सिस्टम हुन्छ नि त्यो सिस्टमलाई नै अलिकति असर गर्ने भएको भएर त्यसको लागि पनि दाँत राख्नुपर्ने हो। अरू दाँत नहुँदा हुने अरू बेफाइदाहरू पनि छन् जस्तो कि दाँत भएन भने जस्तो हाम्रो सौन्दर्यलाई असर गर्छ कसरी असर गर्छ भन्दा हाम्रो गाला जस्तो अलिकति भित्र अलि उमेर बढी अवस्था
भएको
देखिन्छ मुखमा त्यो क्रिजहरू आउने जुन हुन्छ नि हो त्यस्तो हुने हुन्छ दाँतले चाहिँ हाम्रो ओठ तथा गालालाई सपोर्ट दिएर राखेको हुन्छ यदि दाँत भएन भने हाम्रो ओठ तथा गालाभित्र धँसिएर अलि उमेर बढी वा वृद्धपना चाउरी परेको जस्तो देखिने हुनसक्छ। अर्को कुरा चाहिँ हाम्रो अनुहारको उचाइलाई पनि दाँतले अनुहारको उचाइ दिइरहेको हुन्छ है यसरी त्यो उचाइ पनि घट्ने दाँतहरू खिएर दाँतको उचाइ पनि घट्ने हुन्छ त्यसले पनि हाम्रो सौन्दर्यलाई असर पार्ने
दाँतको उचाइ भन्नाले यसलाई अलिक प्रष्ट पार्न मिल्छ डाक्टर साहब मैले अलिक बुझ्न सकिनँ जस्तो हाम्रो दाँत खिइने हो कि किनभने जस्तो मेरो तपाईँको दाँत खिएको रहेछ अलि भन्नुभएको थियो होइन गिजाले छोडेका कुराहरू पनि गर्नुभएको थियो यो उचाइ घट्ने भनेको कुरा चाहिँ के हो डाक्टर साहब?
हाम्रो अनुहारको चाहिँ कस्तो छ भने अनुहारको उचाइलाई हामीले 3 बाँड्न सकिन्छ माथि कपालको लाइनदेखि हाम्रो आँखी भाउसम्म आँखी भाउदेखि नाकसम्म र नाकदेखि तल चिउँडोसम्म यसरी चाहिँ 3 तपाईँको उति समान रूपमा 3 बाँडिएको हुनुपर्छ। यदि केही गरी दाँतहरू खियो वा दाँतहरू भएन भने यो जुन तल्लो भाग चाहिँ छ अनुहारको त्यसको हाइट चाहिँ कम भएर हाम्रो त्यो अनुहारको जुन प्रपोर्सन हुनुभयो त्यो अनुसार नभएर त्यसले चाहिँ सौन्दर्यलाई असर पार्छ भन्नु खोज्छ
डाक्टर साहब। अब यो हामीले दाँत नहुँदा मुख बाङ्गो हुने अनुहार नराम्रो देखिने कुरा त सुन्यौँ सामाजिक सञ्जालमा अहिले सुन्छौँ जस्तो टिएमजे भनेको पनि सुन्छौँ यो टिएमजे भनेको चाहिँ के हो किनभने हामी जस्तो सर्वसाधारणका लागि त यो त नौलो कुरा छ यो भनेको चाहिँ के हो डाक्टर साहब?
टिएमजे भनेको चाहिँ हामी टिम्पोरो मेन्डिबुलर जोइन्ट भनिन्छ यो चाहिँ हाम्रो दुईवटा दायाँ र बायाँ कानको अगाडि दुईवटा जोर्नी हुन्छ त्यसलाई चाहिँ हामीले यो टेम्पोरो मेन्डिबुलर जोइन्ट भन्छौँ। यो जोर्नी तथा यो जोर्नीको वरिपरि वा हाम्रो मुखको मांसपेशीहरूमा केही समस्या आयो भने चाहिँ टिएमडी वा टेम्पोरो मेन्डिबुलर डिसअर्डर भनिन्छ। यसले यो हाम्रो जोर्नी टेम्पोरो मेन्डिबुलर जोइन्ट मात्र नभए यहाँ वरिपरिको मासु र दाँतसम्मको लागि एक आपसमा इन्टरकनेक्टेड स्ट्रक्चर भएको हुनाले यो सबैको केही गरी कम्बिनेसन बिग्रियो भने चाहिँ टेम्पोरोमेन्डिकुलर जोइन्ट डिसअर्डर भएको भनिन्छ।
जस्तो दाँतको समस्याले पनि हामी कानसम्म पनि असर गर्न सक्ने कुरा आयो होइन डाक्टर?
ठ्याक्क भन्दा कानै त नभनौँ, तर त्यो कानको वरिपरि त्यसको समस्या आउने भएको हुनाले बिरामीहरू कहिलेकाहीँ कानको समस्या हो कि यो जोर्नीको समस्या हो भनेर अलि झुकिने चाहिँ गर्नुहुन्छ।
यसको उपचार विधि के छ, कस्ता लक्षणहरू देखाउँछ नि त्यस्तो अवस्थामा?
एक त जोर्नी आफैको समस्या पनि हुन सक्ने भयो, अर्को कुरा हाम्रो अनुहारको मांसपेशीहरूको समस्याले गर्दा पनि टिएमडी आउने, तिनीहरूको दुखाइहरूको आउन सक्ने भयो। प्राय जसो यो चाहिँ हामीले थाहा नपाइकन अब खाएको बेलामा वा थुक निलेको बेलामा भनौँ भने हाम्रो माथि र तलको दाँत चाहिँ जुत्छ होइन, तिनीहरूको कन्ट्याक्ट हुन्छ। तर यदि हामीले न अरू बेलामा पनि थाहा नपाई दाँतहरूको कन्ट्याक्ट भइरहेको, दाँत घिस्रिरहेको छ भने त्यसको ठ्याक्क दाँतको तपाईँको त्यो लोड हुन्छ जुन त्यो माथिको जोर्नीमा र मासु मांसपेसीमा जाने हुन्छ। र प्रायः जसो चाहिँ यो स्ट्रेसहरूको यसमा धेरै रोल छ, स्ट्रेसहरूले गर्दा वा अरू कारणहरू पनि हुनसक्छ। यसरी दाँतहरू घिसिन थाल्यो, दाँतको प्रयोगको बेला युज गरेको बेला बाहेक पनि दाँतहरू चाहिँ एक आपसमा घिसिन थाल्यो भने चाहिँ टेम्पोरोमेन्टबाट ड्राइन डिसअर्डर टिएमडी हुन गर्दछ।
त्यस्तो अवस्थामा हामी तत्काल यहाँहरू जस्तो विशेषज्ञ डक्टरहरूको समीपमा पुग्नु पऱ्यो होइन डाक्टर साहब? यसको हामीले घरमा गर्ने त्यस्तो केही घरायसी उपचारहरू त हुँदैन होला, के हुन्छ?
जस्तै कि यदि टिएमडी भएर त्यसरी दाँत एक आपसमा जोडिरहेको छ भने सबभन्दा पहिला त म आफूले थाहा पाउने बित्तिकै त्यसरी दाँत घिसिनको लागि होइन मैले यसरी दाँत चाहिँ टोक्नु हुँदैन भनेर आफू अवेर सेल्फ अवेर
हजुर
दाँत त्यो घिसाउन वा आफूले बन्द गर्नु पऱ्यो पहिला कुरो त्यो गर्नु
हजुर आफू सजग हुनु पऱ्यो।
अब यसको पछाडिको कारणहरू हामीले फोतल्नु पर्ने हुन्छ अर्को भनेको होइन, जस्तै स्ट्रेस एङ्जाइटी यिनीहरूको धेरै अवस्था भएको होला वा निन्द्राको कमी वा होइन तनाव यिनीहरू छ भने अब यिनीहरूलाई कसरी न्यूनीकरण गर्ने त्यतातिर जानु पऱ्यो आफूले, या त अब हस्पिटल वा अरू चिकित्सकको सल्लाह लिएर वा आफैले कसरी यसलाई कन्ट्रोल गर्न सकिन्छ हो त्यतातिर जानु पऱ्यो। हजुर
भनेपछि दुईवटा कुरा ध्यान दिनु पऱ्यो, एउटा पहिला आफू सजग हुनु पऱ्यो यस्तो समस्या भयो भने, अर्को कुरा चाहिँ हामी उपचारमा के कारणले मलाई यो समस्या आयो, जस्तो यहाँले एन्जाइटीका कुराहरू ल्याउनु भयो होइन, यो विविध कारणले हुनसक्छ, यसको कारण के हो त्यो कारण खोज्न पर्यो र उपचारमा जानु पर्यो होइन डाक्टर साहब?
मैले अलिकति थप्न पनि
हजुर हजुर हजुर
अब एउटा त हामीले कारण भन्यो, अब यसको उपचारतिर पनि जाने हो भने
हजुर
अब घरमा बिरामीले यति गर्ने बाहेक अस्पतालमा यसको उपचारको चाहिँ विभिन्न खालको प्रविधिहरू छ। एउटा हामी नन इन्भेसिभ टेक्निकहरू भन्छौँ, अर्को इन्भेसिभ, नन इन्भेसिभ तरिकाले गर्ने भन्नाले तपाईँको अब घरमा गर्नेमा पनि अरू कुराहरू पनि गर्न सकिन्छ होइन, जस्तै कि त्यो ठाउँमा जोर्नीमा वामा भएको छ त्यसमा अब तातो चिसोले सेक्नेहरू गर्न त घरमा पनि गर्न सकिने भयो। त्यो बाहेक अब दुखाइ कम गर्ने औषधि, अब दुखाइको अवस्था हेरेर मसलको पनि समस्या आउने भएर त्यो मसल रिल्याक्सेन्ट वा पेन किलरहरू जे हुन्छ एकदम चिकित्सकको सल्लाहले त्यसरी घरमा त्यो औषधिहरू वा स्ट्रेस एङ्जाइटी छ भने त्यसको औषधिहरू आफूले कसरी उहाँहरूले दिनुभएको छ त्यो सुझाव अनुसार आफूले त्यसको सेवन गर्ने पनि गर्नु पर्यो। त्यो बाहेक अब अस्पतालमा चाहिँ यसको नन इन्भेसिभ र इन्भेसिभ भनेर दुई तरिकाको उपचार हुने भयो।
त्रिवी शिक्षण अस्पताल जहाँ अहिले यहाँ कार्यरत हुनुहुन्छ यहाँ संलग्न अस्पताल त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज भनेपछि आम नागरिकहरूले आशा भरोसा र विश्वास गरेका छन्, किनभने एउटा यहाँ गुणस्तरीय सेवा पनि पाउन सकिन्छ भन्ने आम मानिसको धारणा छ, अर्को अन्तभन्दा अलिकति सस्तो पनि होला भन्ने आशाले पनि आम नेपालीले आशा भरोसा गरिरहेको एउटा अस्पताल हो त्रिवी शिक्षण अस्पताल र यो दाँत विभाग। अब यहाँ हामी यो अहिले हामीले भनियो नि मुख तथा दाँतमा आउने के कस्ता समस्याहरूको समाधान गर्न सक्छौँ, के कस्ता उपचार विधि पद्धतिहरू हामी यस अस्पतालमा अथवा यहाँहरू संलग्न भएको यो स्थानमा आम नागरिकले पाउन सकिन्छ, यहाँको सेवाबारे पनि अलिकति जानकारी दिनुहोस् न।
अब यसमा चाहिँ अब हाम्रो यो शिक्षण अस्पताल हो, यो शिक्षण अस्पताल भएको र अब बिडिएस वा ब्याचलर लेभलको हाम्रो पठन पाठन पनि हुने भएको हुनाले होइन सामान्यतया अरू अस्पतालमा हुने सेवा सुविधाहरू हाम्रो अस्पतालमा पनि उपलब्ध छन्।
को चाहिँ सामान्य परीक्षणदेखि
हजुर
गिजाको परीक्षण, आरसिटी गर्ने, दाँत राख्ने यी लगायत
हजुर
यी सबै सुविधा हामी पाउन सक्छौँ नि।
हजुर हजुर मुख्यतया होइन बेसिक ट्रिटमेन्ट चाहिँ हामीले सबैको नै पाउँछौँ, अब यो कुन लेभलमा जाने भन्ने कुरा चाहिँ अब अर्को कुरा भयो। हजुर अब पुरानो अस्पताल हुनु त छँदैछ, यो बाहेक अब हाम्रोमा ब्याचलर लेभलसम्मको डक्टर उत्पादन गर्ने संस्था भएको हिसाबले अब यहाँ चाहिँ हामीले दाँतको सामान्य उपचारहरूदेखि लिएर विशेषज्ञ सेवा पनि दिइरहेको हुनाले प्रायःजसो उपचारहरू चाहिँ हाम्रो अस्पतालमा उपलब्ध छ।
यसरी बुझौँ, किनभने यहाँ हामी सामान्य उपचारदेखि विशेषज्ञसम्मको सेवाहरू पनि यहाँ पाइरहेका छौँ। त्यो सँगसँगै यो एउटा चाहिँ प्राज्ञिक थलो पनि हो, किनभने यहाँ विद्यार्थीहरू पठन पाठनमा आइरहेका हुन्छन्, उनीहरूलाई पढाउने, ज्ञान बाँध्ने, ज्ञान हस्तान्तरण गर्ने कुराहरू पनि यहाँ भइरहन्छ। होइन,
त्यसको साथसाथै हामीहरू चाहिँ अब अनुसन्धानको कुराहरूमा, रिसर्चहरूको काममा पनि हामी संलग्न भइरहेको हुन्छौँ।
अब यो दाँत तथा मुखजन्य समस्याहरूबाट बच्नका लागि, जस्तो यहाँहरू त अहोरात्र खटिराख्नु भएको छ, अब हामी देखिरहेका छौँ डेन्टल अरू दाँतको क्षेत्रमा खटिने अरू स्वास्थ्य कर्मीहरू पनि खटिरहनु भएको छ, एक्सरे पनि भइराखेको छ, टेस्टहरू पनि भइराखेको छ, हामी देखिराखेका छौँ। यहाँहरू विषय विज्ञ डक्टरहरू त अहोरात्र खटिराख्नु भएको छ। अब यतिले मात्रै पनि नहोला, सबभन्दा पहिला त मेरो मुख तथा दाँत स्वास्थ्यको बारेमा म नै सजग बन्नु पर्ला, एउटा व्यक्तिकै भूमिका ठुलो होला। त्यसपछि मेरो घर परिवार, किनभने मेरो मुखमा दाँतमा समस्या आयो भने परिवारले उपचारमा लैजाने के गर्ने कुराहरूमा परिवारको भूमिका होला। त्यसपछि समाजले पनि, किनभने जस्तो अहिले हामी दाँत मुख स्वास्थ्यलाई त्यति ध्यान दिइरहेका छैनौँ, समाजले यो चाहिँ महत्त्वपूर्ण विषय हो है, यो जचाउनु पर्ने विषय हो भनेर एउटा समाजले पनि, एउटा सामाजिक अभियन्ताहरूले पनि भूमिका खेल्नुपर्ने विषय होला होइन। त्यस्तै गरी सरकारले पनि यस विषयमा केही पोलिसीहरू बनाउनु पर्ने कुराहरू होला, सरकारवालाहरूको पनि भूमिका होला। कस कसले के गर्यो भने हामीले मुख तथा दाँतमा आउने स्वास्थ्य समस्याहरूलाई चाहिँ सकेसम्म आउने नदिने, र आयो भने समयमै उपचार गरेर एउटा मानिसले दुःख नपाइकन आफ्नो मुख स्वास्थ्यलाई सफा राखेर आफ्नो जीवन जिउने अवस्था आउला, कस कसले के गरिदियो हुन्थ्यो भन्ने लाग्छ।
यो अर्को महत्त्वपूर्ण प्रश्न सोध्नुभयो, यसको लागि म तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु है। यसको बारेमा दुई चारवटा कुराहरू मलाई प्रस्ताउन मन पनि लागिरहेको थियो। अब हाम्रो जस्तो अब लो इन्कम देश, अहिले पनि भनौँ अलिकति आर्थिक रूपमा दाँत मात्र नभएर अरू स्वास्थ्यको लागि पनि सबभन्दा राम्रो गर्न सक्ने भनेको तपाईँको प्रिभेन्टिभ होइन, थामतिर नै हामीले पहिला चाहिँ ध्यान केन्द्रित गर्नुपर्दछ होइन। त्यसपछि यदि केही भइहाल्यो भने पनि सुरुकै अवस्थामा रोग पत्ता लगाउने, अब त्यो बिरामीले आफै एक्जामिनेसन, सेल्फ एक्जामिनेसन, सेल्फ अवेरनेसले हुन्छ कि अब स्वास्थ्य संस्थामा गएर त्यसको उपचार गरेर हुन्छ, त्यो दाँतको लागि पनि त्यही लागु हुन्छ। अनि त्यसपछि अब हामीले अर्को कुरा भनेको के छ भने, टिचिङ हस्पिटल भनेको अलिकति सबैले बुझ्नुपर्ने कुरा के हो भने, यो एउटा रिफरल हस्पिटल जस्तो खालको पनि हो होइन। अब हामीहरूमा सबै आम जनताहरूको अब आशा भरोसा एक्सपेक्टेसन हुनु राम्रो कुरा हो, त्यो अवसर पनि हो र त्यो चुनौती पनि हो होइन। अब सबैलाई हामीहरूले मात्रै यही एउटै थलोमा सबै उपचार गर्न सक्छौँ भन्ने पनि छैन। अब आजकल अब जिल्ला अस्पतालदेखि लिएर सबैतिर पनि सामान्य दाँतको सामान्य उपचारहरू
गाउँ गाउँसम्म
पनि ब्याचलर लेभलको डक्टरहरू बिडिएसहरू पुग्नु भएको अवस्थामा साधारण उपचार जे छ आफ्नो नजिकैको ठाउँबाट लियो भने त्यसमा फलोअपमा जान पनि सजिलो हुन्छ, त्यो हिसाबले पनि हामीले सेवा लिनु पर्यो, र केही अवस्था आयो वा आवश्यकता अनुसार हामी पनि त्यसको उपचार गरि नै हाल्छौँ। नभनौँ अब यो साधारण प्राथमिक स्वास्थ्य केन्द्रदेखि लिएर अब टर्सरी लेभलसम्मको हस्पिटलमा अरू रोगको जस्तै दाँतको रोगलाई पनि हामीले कसरी व्यवस्थापन गर्ने हो, त्यो बारेमा सरकारले सोच्नु पनि पर्यो।
अलिकति विशिष्टीकृत सेवा चाहियो भने त्रिवी शिक्षण अस्पताल अहिले यहाँहरू जहाँ संलग्न हुनुहुन्छ त्यहाँ आइदिनु भयो भने गुणस्तरीय सेवा दिन सक्ने अवस्था पनि रहन्छ। डाक्टर साहब, महत्त्वपूर्ण संवाद भयो, आफ्नो यस्तो व्यस्तताका बिच पनि हामीलाई अमूल्य समय र विचार दिनुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद डाक्टर साहब।
हजुरलाई पनि धन्यवाद, मलाई यस कार्यक्रम मार्फत आफ्नो दुई चारवटा जानेको कुराहरू राख्ने अवसर दिनुभयो, त्यसको लागि धन्यवाद छ।
अहिले हामीले दाँतको विषयमा केन्द्रित भएर छलफल गऱ्यौँ। आजको हाम्रो अतिथिको रूपमा हुनुहुन्थ्यो डाक्टर मन्जीव गुरागाई, उहाँसँग गरिएको यो संवाद यहाँहरूलाई कस्तो लाग्यो? उहाँ त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ भने उहाँ प्राध्यापन पेसामा संलग्न व्यक्तित्व पनि हुनुहुन्छ। आजको यो संवाद यहाँहरूलाई कस्तो लाग्यो? यो संवादका विषयमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले कार्यक्रममा हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्टबक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल भनेर लेखी पठाउन सक्नुहुनेछ। यदि यहाँहरूसँग इमेलको पहुँच छ भने इमेलमा swasthyhamro@gmail.com लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै, आजका अतिथिलाई विशेष धन्यवाद दिँदै, आजको यो प्रस्तुतिबाट म पूर्णचन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।
जेठदेखि साउन भदौ बरसातमा धान रोपै मौसम हेरी कृषि कर्म गरौँ विचार पुरै बाढी आउँछ पहिरो आउँछ ए बेला बारम्बार पानी पर्दा हुनु पर्छ सधैँ नै होसियार वर्षायाममा ध्यान पुगो सबैको बाढीले ज्यान नजाओस् कसैको वर्षायाममा ध्यान पुगो सबैको बाढीले ज्यान नजाओस् कसैको।